को वापस देने के जज्बे को तस्कीन दीजिए। मजीद मालूमात के लिए brampton.ca/e।
शॉपर्स हो जाइए तैयार, लीजा कॉस्मेटिक्स फिर से लेके आ रहे हैं बड़े ब्रांड्स की बड़ी सेविंग्स और बिग सेल खास आपके लिए।
जी हाँ, वर्ल्ड फेमस ब्रांड के परफ्यूम्स, कॉस्मेटिक्स एंड स्किन केयर, हेल्थ एंड ब्यूटी प्रोडक्ट्स,
80% तक की सेविंग्स ऑन योर फेवरेट ब्रांड्स।
बस आपको आना है 135 कॉमर्स वैली ड्राइव, ईस्ट मार्कम।
ध्यान रहे, सेल तो सिर्फ अप्रैल 20th से मई 12th तक ही है, फ्राइडे, सैटरडे, संडे और मंडे। विजिट lizascosmetics.com।
वाहेगुरु जी का खालसा, वाहेगुरु जी की फतेह। हर साल वांग इस वरे भी ओंटेरियो सिख एंड गुरुद्वारा कौंसल वालों खालसे दा साजना दिवस डाउनटाउन टोरंटो विखे होवेगा, जो सवेरे 9 बजे CNE दे प्रोग्राम तो शुरू होके 1 बजे नगर कीर्तन सिटी हाल नु रवाना होवेगा। समुची साध संगत नु हुम हुमा के इस नगर कीर्तन विच शामिल होने की निम्रता सहित बेनती की जाती है।
ਇਸ ਸਾਲ ਨਗਰ ਕੀਰਤਨ 28 ਅਪ੍ਰੈਲ ਨੂੰ ਡਾਊਨਟਾਊਨ ਟੋਰਾਂਟੋ ਵਿੱਚ ਸਜਾਏ ਜਾਣਗੇ।
ਕਿਸੇ ਵੀ ਜਾਣਕਾਰੀ ਵਾਸਤੇ ਤੁਸੀਂ ਆਪਣੇ ਨਾਗਰਿਕ ਗੁਰਦੁਆਰਾ ਸਾਹਿਬ ਦੇ ਨਾਲ ਸੰਪਰਕ ਕਰ ਸਕਦੇ ਹੋ। ਵਾਹਿਗੁਰੂ ਜੀ ਕਾ ਖਾਲਸਾ, ਵਾਹਿਗੁਰੂ ਜੀ ਕੀ ਫਤਿਹ।
अपनी कम्युनिटी दा सब तो वड्डा, वधिया क्वालिटी वाला ते सब तो पुराना सोडी फर्नीचर हर घर दी पहचान बन चुकी है।
ओ फिर बने भी क्यों ना, क्योंकि बेडरूम सेट, सोफा सेट, मैट्रेसेस, डाइनिंग टेबल, डेकोरेटिव आइटम्स, गल कीजिए सारे घर दा फर्नीचर वधिया क्वालिटी ते डिस्काउंटेड प्राइस ते मिल जांदा। सोडी फर्नीचर तो 3 साल ले नो ब्याज।
142 कैनेडी रोड, ब्रैम्पटन, 9058747171।
बटाला सुपर मार्केट, बटाला सुपर मार्केट, हलाल मीट ते सब्जियां नाले फल भी ताजा मिलदे, इत्थे मछली, अंडे, दूध, दही ते सस्ते चावल मिलदे, भल्ले पकौड़ियां, ताजा मिठाइयां, गर्म समोसे मिलदे, बटाला सुपर मार्केट।
स्कारपुरो दी वाहिद ते मिसाली सुपर मार्केट, बटाला सुपर मार्केट, 200 मार्कम रोड, स्कारपोरो, मार्कम रोड से इंग्लैंडन दा संगम, फोन 416-264-3111।
फर्स्ट मॉर्गेज, सेकंड मॉर्गेज या फिर होवे लोन, सोचो ना बस, बिल्कुल भी हुने मिलाओ फोन।
416-502-8000, स्ट्रेस चाहे लाख दा होवे या कख दा, उस जिंदगी मुश्किल कर देता है। बाकी बातें एक तरफ, आपके फाइनेंशियल स्ट्रेस का हल है शिराज शफीक, जिनके पास है मिलियंस ऑफ डॉलर्स के प्राइवेट फंड्स। लास्ट मिनट क्लोजिंग्स हो या डिफिकल्टीज, सभी के लिए शिराज शफीक, 416-502-8000, लाइसेंस नंबर 10845, इंडिपेंडेंटली ओन्ड एंड ऑपरेटेड।
अकाल 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 मॉर्गेजेस।
ओपन माइक कैफे एंड कुजीन, जहां आपको मिलेंगे मजेदार खाने जैसे कि लाहौरी गोट कड़ाही, शिनवारी गोट कड़ाही, निहारी, हलीम, पाए, बिरयानी, सीख कबाब, चिकन टिक्का, शवरमा, पिज्जा, और मजेदार लाहौरी छोले, पालक पनीर और बहुत सी वेजिटेरियन ऑप्शंस। ओपन माइक कैफे एंड कुजीन, वही देसी अंदाज और वही देसी जायका। केटरिंग स्पेशल, 8 आइटम्स फॉर जस्ट 9.99, मिनिमम 30 पीपल्स, 1310 दंदा स्ट्रीट, ईस्ट मिसिसागा, यूनिट 3। ऑर्डर नाउ, कॉल 416-526-6800।
दांतों का कोई भी मसला हो या करानी हो डेंटल क्लीनिंग, डॉक्टर फयाज एंड एसोसिएट्स आपकी पहली चॉइस। पैराडोंटिक्स, ऑर्थोडोंटिक्स, डेंटल इम्प्लांट, कॉस्मेटिक डेंटिस्ट्री एंड मच मोर। वार्म एंड फ्रेंडली एटमॉस्फेयर, जहां आप अपनी जबान में अपनी तकलीफ बयान कर सकते हैं। आपके पास डेंटल इंश्योरेंस है या नहीं, कोई मसला नहीं। स्कारब्रो में एक और मिसिसागा की 2 लोकेशंस पर आपको सर्व करते हैं। अपॉइंटमेंट के लिए अभी कॉल कीजिए 9052325678 मिसिसागा, 4167579999 स्कारब्रो।
क्या आप एक कार एक्सीडेंट में इन्वॉल्व हैं और आपको बेहतरीन लॉयर की तलाश है? हेमोफार प्रेजेंस की आपके लिए एक जाना पहचाना लॉयर है और मैं आपकी अपनी अंजुम कुरैशी आपके मसलों को उन तक पहुंचाती हूं। हमारी कंसल्टेंसी बिल्कुल फ्री है। कार एक्सीडेंट में आपका मशवरा लेना आपका कानूनी हक है। आप हमें कॉल कर सकते हैं 416-570-0157। जी हाँ, 416-570-0157।
कहते हैं कि माया को खींचे माया कर कर लंबे हाथ हैरी सॉन द मेजेस्टिक मॉर्गेजेस के साथ रेजिडेंशियल कमर्शियल मॉर्गेज रीफाइनेंसिंग आपने करनी है किसी किस्म की इन्वेस्टमेंट प्रॉपर्टी लेनी है सारे बैंकर्स और लेंडर्स के साथ डीप ताल्लुक आता है इनके आपको फाइनेंसिंग का बंदोबस्त दिया जाएगा और चार्जेस भी कोई नहीं देने पड़ेंगे हैरी सॉन जी बड़ी कमाल की तिकड़म लड़ा सकते हैं बस आप कॉल कर लीजिए और पैसे का रेंज हो जाएगा $228 से $1,000 महीना कैसे बचा सकते हैं कॉल हैरी सॉन Now 647-228-1000 Harry Sond of Majestic Mortgages.
अगर आप पाकिस्तानी नायकॉप या पाकिस्तानी पासपोर्ट बनवाना चाहते हैं या आपको लगवाना है वीजा एक ही नाम याद रखें अल हबीब ट्रेवल उम्रा पैकेज हो या उम्रा के दौरान मक्का और मदीना में होटल की बुकिंग्स अल हबीब ट्रेवल मार्केट और ऑनलाइन बुकिंग से बेहतर रेट फराहम करते हैं गारंटी के साथ आज ही कॉल कीजिए अल हबीब ट्रेवल के शहजाद हबीब को 4167101549 ओपन 7 डेज अ वीक अल हबीब ट्रेवल 2860 डेनिसन स्ट्रीट मार्कम
एना सोना कर लिया हुन अप्लायंसेस भी स्टेनलेस स्टील दे ही चाहिए
हां जी स्टेनलेस स्टील दे अप्लायंसेस मिलेंगे तानू ब्रैम्पटन टीवी एंड अप्लायंसेस ते जिसे फ्रिज स्टोव डिशवॉशर थ्री पीस किचन बंडल इसके अलावा फ्रंट लोड वॉशर एंड ड्रायर एनर्जी सेवर एनर्जी स्टार फिर टीवी सेक्शन एच सोनी सैमसंग पैनासोनिक शार्प हर साइज से हर ब्रांड का टीवी विद द लोएस्ट प्राइसेस इन द टाउन सिर्फ ब्रैम्पटन टीवी एंड अप्लायंसेस ते ब्रैम्पटन टीवी एंड अप्लायंसेस 801 Bowie Drive West Brampton ya call karo 905-450-2828-905-450-2828
क्या आप या आपकी फैमिली डेथ डिसेबिलिटी या क्रिटिकल इलनेस जैसी नागहानी सूरत हाल के लिए तैयार है अगर नहीं तो सन लाइफ की प्रदीप जी का नाम याद रखिएगा 4168945872
जी हाँ सलाह मशवरे और किसी भी पॉलिसी के रिव्यू में मैं प्रदीप सिंह आपकी पूरी मदद करूँ
ट्रस्ट वर्दी ऑनेस्ट चार्टर्ड लाइफ अंडर राइटर एंड कैनेडियन हेल्थ स्पेशलिस्ट मिस्टर प्रदीप फ्रॉम सन लाइफ 4168945872
और हर ट्यूजडे को मेरे टॉक शो में जरूर शामिल हों।
क्या आपकी फैमिली में मसाइल चल रहे हैं और हालात आपको लेके जा रहे हैं डाइवोर्स की जानिब या आपका प्यारा बिना विल लिखे या विल लिखकर आपको छोड़ के जा चुका है विल के मुतालिक कोई भी काम हो या आपको चाहिए ट्रस्टीशिप सर्टिफिकेट या आपकी रियल स्टेट क्लोजिंग नजदीक है और आप हैं एक तजर्बेकार लॉयर की तलाश में इन तमाम कामों के लिए आपकी मदद के लिए एक बाएतमाद इदारा मलिक लॉ ऑफिस बैरिस्टर्स एंड सॉलिसिटर्स मोहम्मद अतीक मलिक आपकी तमाम कानूनी मसाइल में आपकी रहनुमाई करेंगे जीटीए में दो लोकेशंस मिसिसागा 168 क्वीन स्ट्रीट साउथ यूनिट 201 इन स्कारब्रो 1825 मार्कम रोड यूनिट 205 कॉल टुडे मलिक लॉ ऑफिस 905-291-4455
ITN Food Corporation मैन्युफैक्चरिंग से लेकर डिस्ट्रीब्यूशन तक आपके और हमारे किचन की हर जरूरत एथनिक स्टोर्स के अलावा लॉबलॉज वॉलमार्ट सोबीज फ्रेशको फूड बेसिक्स एंड मेट्रो आपको ITN की प्रोडक्ट्स पिक कीजिएगा देसी मसाला जात के लिए अशोक का देसी शान की प्रोडक्ट्स ITN मीनार की प्रोडक्ट्स लीजिएगा पांच दरिया डायमंड बेहतरीन क्लासिक राइस ITN आपका अपना ब्रांड आपके किचन की हर जरूरत पूरी करते हैं
आयशा ये तुम क्या सर पकड़ कर बैठी हो
घर में मेहमान आ रहे हैं और मुझे 10 जगहों पर जाना पड़ेगा ग्रोसरी के लिए
10 जगह क्यों एक ही जगह है फातिमा ग्रोसर्स
फातिमा ग्रोसर्स
जी हाँ फातिमा ग्रोसर्स मसाले ताज़ा सब्जियाँ फल हलाल गोश्त मैरिनेटेड मीट आइटम्स और स्पेशल बीफ स्टेक्स भी ग्रोसरी का सारा सामान ताज़ा आवाज के रेफरेंस पर स्पेशल डिस्काउंट भी मैकलॉगलन और ब्रिस्टल के इंटरसेक्शन पर न्यू फातिमा ग्रोसर्स 512 ब्रिस्टल रोड वेस्ट ऑफ मिसिसागा 9058487000 फातिमा ग्रोसर्स सबसे जबरदस्त
विलेज टेस्ट पूरे ऑन्टेरियो का सबसे बड़ा हलाल सुपर रेस्टोरेंट है कॉन्टिनेंटल चाइनीज बारबेक्यू ट्राई करना चाहते हैं कढ़ाई आइटम्स हैं एंड स्वीट्स एंड फ्रूट्स में बे इंतहा वैरायटी है बेहतरीन फीस्ट एंजॉय कीजिए विलेज टेस्ट पे आफ्टर मिसिसागा दे आर इन ओकवेल एज वेल विलेज टेस्ट 9052323663 विलेज टेस्ट कौन कहता है कि इंश्योरेंस कंपनियां वक्त पर क्लेम अदा नहीं करती एक और मिसकंसेप्शन कि लाइफ क्रिटिकल इलनेस डिसेबिलिटी या फिर ट्रेवल इंश्योरेंस बहुत महंगी हैं। नहीं साहब, आप एक बार इंश्योर प्रो के फजल वदूद से बात कीजिएगा। 28 साल का अंडरराइटिंग का तजुर्बा है, लाइफ, क्रिटिकल इलनेस, डिसेबिलिटी, ट्रेवल इंश्योरेंस, हर इंश्योरेंस के मामले के लिए फजल वदूद ऑफ इंश्योर प्रो। 905-607-5000, 905-607-5000।
अजीत सुनते हो?
अब कह भी दो।
कितनी दफा तो कह चुकी हूँ,
मगर कब?
अब कुछ कहना वहना नहीं है, बस लेके जाना पड़ेगा आपको हियर मैक्स हियरिंग सेंटर पर।
अल्टीमेट हियरिंग सॉल्यूशन, नो ऑब्लिगेशन, कॉम्प्लीमेंट्री हियरिंग टेस्ट।
हियर मैक्स हियरिंग सेंटर, कॉल शिराज 416-792-8792।
रिंगिंग, बजिंग, हिसिंग, टाइम टू गेट योर हियरिंग चेक।
बाय वन हियरिंग एड गेट वन 15% ऑफ, 416-792-8792। अल्टीमेट हियरिंग सॉल्यूशन 416-792-8792।
कर्जे से निजात के लिए एक ही नाम, मोहम्मद सिद्दीक, ऑल द सॉल्यूशन, पुरसकून जिंदगी और क्रेडिटर्स की कॉल से छुटकारा।
मोहम्मद सिद्दीक, ऑल डेट सॉल्यूशन, बैंक्रप्सी, इंसॉल्वेंसी, कंसोलिडेशन करते हैं अपटू 80%। मोहम्मद सिद्दीक आपके लिए काम करते हैं, पुरसकून जिंदगी, अच्छी सेहत और लंबी उम्र की जामिन। अपनी जिंदगी को पुरसकून करने के लिए, कर्जों से पाक करने के लिए राबिता कीजिए मोहम्मद सिद्दीक 416-671-0577।
कहीं मॉर्गेज नहीं मिल रही, झटपट मॉर्गेज दिला के सारी मुश्किल कर देंगी आसान। 11 साल से ज्यादा तजुर्बा और एक भरोसामंद नाम। हर किस्म की रेजिडेंशियल या कमर्शियल मॉर्गेज के लिए मॉर्गेज अलायंस की जैस्मिन परमार से राब्ता करें। रीफाइनेंसिंग ऑप्शंस, रिन्यूअल ऑप्शंस, मॉर्गेज डिफिकल्टीज, डाउन पेमेंट इश्यूज, सेल्फ एम्प्लॉयड, प्राइवेट फंड्स, सेकेंड मॉर्गेज के लिए कॉन्टेक्ट करें मोस्ट ट्रस्टवर्दी जैस्मिन परमार से। नंबर टू कॉल 6479235659, 6479235659,
लाइसेंस नंबर 10530।
उर्दू के बटो चले जाओ। जी जी, सामने नाज़रीन, अस्सलाम वालेकुम व बरकातहू। कोई शरपसंद नासिर हमारे स्टूडियो में पहुंच चुके थे, तो That's okay. That happens in big towns and cities. 3:11 हमारी घड़ी।
अभी मैं गाना लगाती हूँ, वही वाला जो मैंने कल लगाया था माजिद भाई के लिए।
कौन सा वाला था वो?
अभी लगाऊंगी तो सारों को पता लग जाएगा। धोखा हर पासे।
फिर धोखा?
हाँ, अच्छा। प्रोग्राम में खुश आमदीद, अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातहू। हमारे फॉर्म सफर, देखिए साहब हंसते बोलते रहिएगा। दिस इज मी एंड दिस इज माजिद भाई। एनीवेज, प्रोग्राम में आप तमाम मेरे एनीवेज से जो लोग चिढ़ते हैं, मैं अब बताइए भला एनीवेज से चिढ़ने की क्या जरूरत है? और मगर ना छोटी छोटी बातों पर ना तंग पड़ा करें, बिल्कुल ना तंग पड़ा करें। एनीवेज, आज के प्रोग्राम में सबसे पहले तो हम अपनी वेबसाइट आपको बताना चाहते हैं, www.eawaz.com हमारी वेबसाइट है, eawaz.com। हमारी आपसे रिक्वेस्ट है कि प्लीज जरूर आइएगा। एक लॉ ऑफिस है और मैं सबसे पहले उस बच्ची का शुक्रिया अदा करना चाहती हूँ, शी इज नहाल उनका नाम है, आई बिलीव इट इज अ ब्रेस लॉ ऑफिस। निहाल, थैंक यू वेरी मच। तो आपने इंक्वायरी के लिए जब मुझे कहा, इट took 3 days टू रिटर्न कॉल रिटर्न में, बट मुझे इतना प्यार उस बच्ची के ऊपर आया, तो मैं उसको एक्सप्लेन कर रही थी अपना कमर्शियल्स के लिहाज से कि हमारा कमर्शियल्स का क्या प्रोसीजर है। एंड देन आई सेड यू नो व्हाट, 3 बजे मैं शुरू करती हूँ, आप उसमें चाहें, अगर आप टॉप ऑफ द आवर चाहें तो आपकी मर्जी, अगर आप ऑल्टरनेटिव आवर चाहें तो आपकी मर्जी। एंड आई सेड ऑफ कोर्स वी डू हैव एडवर्टाइजर जो साल हर साल से हमारे साथ एडवर्टाइज कर रहे हैं, से देर आर सम एडवर्टाइजर्स एडवर्टाइजिंग सिंस आई स्टार्टेड 1998 से। ऑनेस्ट टू गॉड आई थैंक देम टू मच, बहुत ज्यादा शुक्रिया। मेरे एक और स्पॉन्सर हैं, लाहौर केटरिंग के नाम से हुआ करते होते थे, तो अभी 3-4 दिन पहले मुझे उनका फोन आया, फिर इन्होंने लाहौर केटरिंग जब तक रहा हमने उनको एडवर्टाइज किया, और फिर उसके बाद उन्होंने अपना बिजनेस बंद करके अपनी लाइन ऑफ एक्शन चेंज की थी, दे गॉट इन टू परमानेंट जॉब्स और अच्छी बड़ी जॉब्स में चले गए थे। तो मिर्जा नसीम अहमद मुझे कहने लगे कि बस आपको हम भूल गए हैं वंस इन अ वाइल। मैंने कहा आज 770 और हम जहां कहीं भी हैं उसमें मैं कभी भी उन अपने इनिशियल स्पॉन्सर्स को नहीं भूल सकते, हम जिनकी वजह से हम आज भी सर्वाइव कर रहे हैं अल्हम्दुलिल्लाह। बाकी ये सब तुम्हारा करम है आपका, कि बात अब तक बनी हुई है। اور اللہ تبارک و تعالیٰ بھی میرے اور آپ کے دلوں میں رحم ڈالتا ہے جو ہم کام کرتے ہیں. اللہ تعالیٰ تو کبھی بھی زمین پہ آ کے کسی کی ہیلپ نہیں کیا کرتے, وہ لوگوں کو ہماری ایک دوسرے کی ہیلپ کے لیے بھیجا کرتے ہیں. بے اختیار وہ مجھے لطیفہ بھی یاد آ گیا, وہ نہیں تھا ایک آدمی جو بےچارا ڈوب رہا تھا تو کہتا اللہ میاں میری مدد کیجیے, اللہ میاں میری مدد کیجیے, اللہ میاں پلیز میری مدد کیجیے, اللہ میاں میری مدد کیجیے گا. ابھی بےچارا وہ یہ دعائیں مانگ رہا تھا نا, تو وہاں پہ بےچارے کشتیوں والے چلے پھر رہے تھے جو فلڈیڈ علاقے میں لوگوں کو نکال کے سیف جگہوں پہ لے رہے تھے. تو انہوں نے اس کو دیکھ لیا, انہوں نے کہا او ہو ہر طرف بارش ہے اور پانی ہے, تم آؤ ہم تمہیں کنارے لگ جاتے ہیں. کہتا نہیں, درخت کے اوپر لٹکا ہوا تھا بےچارا. پھر کہنے لگا اللہ میاں, وہ بندے چار چھ دفعہ انہوں نے کہا پھر وہ چلے گئے. اور انہوں نے کہا اللہ میاں پلیز آپ میری مدد کوئی, اللہ میاں مجھے یہاں سے نکال لیجیے, اللہ تعالیٰ میں آپ سے مانگتا ہوں, بس آپ ہی دینے والے ہیں, آپ ہی دینے والے ہیں. خیر وہ یہ جب مانگ رہے تھے تو وہاں پہ پھر ایک اور الیکٹرک بوٹ والے آ گئے, اب پانی اور اوپر آ گیا ہوا تھا, بیچ میں سانپ بھی پھر رہے تھے, ہاں بچھو بھی تھے. اب جب سیلاب ہوتا ہے تو شہر سے جانور بھی زمین سے نکل آتے ہیں. تو انہوں نے کہا کہ نیچے اترو درخت کے, آ جاؤ یہاں پہ آ جاؤ, ہم تمہیں بوٹ میں کنارے کے اوپر لے کے جاتے ہیں. اب بندہ تو اتنا محو تھا, پتہ نہیں کس دنیا میں تھا, کہنے لگا اللہ میاں پلیز آپ میری مدد کرو. انہوں نے پھر آواز دی, انہوں نے کہا نہیں چکے. خیر وہ بھی چلے گئے. اب پانی جناب اس کے پیروں کو ٹچ کرنے لگا, ٹھیک ہے اللہ میاں پلیز آپ میری مدد کرو, اللہ میاں پلیز آپ میری مدد کرو, اللہ میاں میری مدد کیجیے, مدد کیجیے. اب اتنی دیر میں نہ ایک ہیلی, اب پانی کا اونچا اونچا آ گیا تھا, اب ہیلی کاپٹر والے آ گئے. ہیلی کاپٹر والوں نے اوپر سے سیڑھی نیچے اتاری اور اس کو کہا کہ بھائی فوراً سے پہلے سیڑھی کو پکڑو اور آ جاؤ, ہم تمہیں کنارے پہ لے کے چلتے ہیں. لو جی بندے نے تو پھر بھی اس کو اتنا وشواس تھا, اتنا یقین تھا کہ کیا بتاؤں. خیر ابھی بھی وہ نہ ہٹا. اب کیا ہوا, اب جناب پانی آیا اور پانی میں سے سانپ نکلا, سانپ نے اس کو کاٹ لیا, بندے کو فٹافٹ زہر چڑھا اور بندہ تو رام پانی کے گندا مر گیا. ٹھیک ہے, اس کے بعد جب مرنے کے بعد کا حال تو اللہ ہی جانتے ہیں نا بہتر. بہرحال مجھے تو ایسے لطیفہ سناتے ہوئے بھی ڈر لگتا ہے, لطیفہ نہیں ہے واقعہ. تو اب اس نے فرشتوں سے کہا کہ جو بھی سوال جواب ہوئے تو اللہ میاں, وہ کہنے لگا کہ مجھے اللہ تعالیٰ پہ اتنا یقین تھا, مجھے یقین تھا کہ میں میرے اللہ تعالیٰ مجھے بچائیں گے. تو اللہ تعالیٰ کا پیغام آیا اس کو, یہ فرشتے نے اس کو کہا تین دفعہ تمہاری ہیلپ بھیجی تھی. اس نے کہا پر اللہ تعالیٰ نہیں آئے تو. اس نے کہا اللہ تعالیٰ خود تھوڑی آیا کرتے ہوتے ہیں, کسی کو وسیلہ بنا کے بھیجا کرتے ہوتے ہیں. لو وہی بات, تو آپ تمام کو اللہ تعالیٰ نے میرا وسیلہ بنایا. آئی تھینک یو ویری مچ. اپنے لسنرز کا بھی
لب لباب یہ تھا.
اینی ویز ہماری ویب سائٹ ہے www.eawaz.com. تو میں بریسٹ لو آفس کی نہال کا جب میں ذکر کری تھی تو مجھے کہنے لگی آئی واز ریزڈ لسننگ یور پروگرام نہال, آئی لو یو اینڈ آئی لو یور پیرنٹس, تھینک یو ویری مچ, اینڈ آئی ایم سو پلیزڈ that there are many people they say you know what, اب ہمارے بچے چھوٹے ہیں وہ سننے نہیں دیتے, مگر یہ وہ پیرنٹس ہیں جو اپنے بچوں کو اپنے کلچر کے ساتھ ملا کے رکھا کرتے ہوتے ہیں. اینڈ دیر از نو ہارم ان اٹ, اٹس گریٹ. بعض چیزیں ایسے لگتی ہیں دوسروں کی ہیلپ کے لیے, بٹ ان دا لانگ رن یہ ہمیں خود ہیلپ کرتی ہیں لیٹر آن. آج کے پروگرام میں بھی وہ جو اسپانسرز ہیں ان کو شکریہ ادا کرنا چاہتی ہوں. میگا منی کا ایکسچینج کا بہت شکریہ, دے آر اوپن ٹوڈے, دے ول بی اوپن ٹمارو اینڈ ڈے آفٹر ٹمارو, فرائیڈے کو دے آر کلوزڈ, بند ہوا کرتے ہیں. دے آر آفس از رائٹ آن کوتھرا روڈ کے اوپر ان کا آفس ہے, آپ جائیے جا کے ملاقات کیجیے گا. دے آر آنےسٹ, دے آر ٹرسٹ وردی, بر وقت رقم پاکستان پہنچتی ہے. 9052794754 ان کا نمبر ہے. آج میں ڈاکٹر فیاض سے بھی آپ کی ملاقات کرانے کی کوشش کروں گی. ڈاکٹر فیاض جو کہ ڈینٹل کیئر میں اینڈ کاسمیٹک ڈینٹسٹری میں, آف کورس وقت کے ساتھ ساتھ اگر بازو کا منہ میں فوڈ پارٹیکلز رہ جاتے ہیں. کسی نے کل بڑی اچھی ہیبٹس کہیں کہ دانت صاف کرنا اپنی روٹین بنائیے گا, اور خاص طور پہ رات کو, اور دانتوں کے درمیان والا حصہ. ہم بازو کا برش ادھر سے مارا, اوپر سے مارا, نیچے سے مارا, دیٹس اٹ.
واٹر پک از ویری گڈ فار دیٹ.
یس, واٹر پک کا بھی مجبوری طریقہ ہے. بعض اوقات واٹر پک اگر ہم پراپرلی استعمال نہیں کرتے, اس کا جیٹ تیز کر لیتے ہیں یا جیٹ سلو کرتے ہیں, اس میں بھی پرابلم ہوتی ہے. ابھی جو نئے برش آئے ہیں نا, ٹوتھ برش, مجھے میری ڈاکٹر نے دیا, دوز آر ویری گڈ. نو ناٹ الیکٹرک برش. ایکچولی ہم بعض اوقات ہارڈ برش یوز کرتے ہیں. ہارڈ برش جو ہے ہمارے گمس کو خراب کرتا ہے. اٹس این انفارمیشن, دس از ناٹ اے کمرشل, اٹ از این انفارمیشن. وہ کہتے ہیں نا تن بھی تھی جگ بھی تھی. تو وہ جو ہارڈ برش ہے وہ ہمارے گمز کو ڈیمیج کرتا ہے. اچھا یہ جو سافٹ برشز ہیں بسلز کے ساتھ ان کی برش کے برش ہوتا ہے اور اگلا حصہ بہت ہی تھن ہوتا ہے جو کہ آپ کے دانتوں کے سینٹر کو بھی یعنی ان بٹوین جو ٹیتھ پلیس اسپیسیز ہیں ان میں سے بھی فوڈ پارٹیکلز کو نکال لیتے ہیں. اور اگر یہ فوڈ پارٹیکلز رہ لیتے ہیں تو آپ رہتے جاتے ہیں وہاں پہ, تو وہی فوڈ پارٹیکلز رات کو جب ہم سوتے ہیں تو منہ جب ایسیڈک ہوتا ہے تو یہ ہمارے دانتوں کو اور گمز کو ڈیمیج کرتے ہیں. لیٹر آن یہ پاکٹس بنتی ہیں اور ان پاکٹس کی وجہ سے پھر دانتوں کے درمیان اسپیس زیادہ ہوتی ہے, فوڈ ان پاکٹس کے بیچ میں رہنا شروع ہو جاتی ہے. مگر یہ جو سافٹ برسلز والے ٹوتھ برشز ہیں دیز آر ویری گڈ ٹوتھ برشز, ان کو یوز کریں. ڈاکٹر فیاض سے آپ اپوائنٹمنٹ بنائیے گا, ہی ڈز ہیو تھری کلینکس کارڈبورڈ میں ان کا کلینک ہے, مسز ساگا بلور اینڈ ٹامکن پہ ان کا کلینک ہے, اور مسز ساگا جو ویسٹ میں ان کا کلینک ہے دیٹ از گاڈ بلیس یو برٹانیا اینڈ ایرن ملز کے بیٹل فورڈ اینڈ ایرن ملز کے اوپر. ونڈرفل ڈاکٹر, ونڈرفل, ہی کیپ یو اسمائلنگ, ہی کیپ یو مطلب بہترین اینڈ آل کائنڈ آف ڈینٹل پلانس ایکسپٹ کرتے ہیں. آن ٹاپ آف دیٹ جینوئن نائس مین, ملاقات ضرور کیجیے گا. الحبی ٹریولس کے بارے میں بڑے دنوں سے آپ کے ساتھ ذکر کرتی چلی جا رہی ہوں اور میں پھر آج کے پروگرام کی ڈیٹیل یا روپ ریکھا بھی آپ کے ساتھ شیئر کروں گی. اب آپ سوچیں گے اس کو کیا ہو گیا, پہلے ایک اور لفظ بولا اب روپ ریکھا بول دیا. ادھر سے یدویر جی کے پروگرام میں ایک بڑا جینٹل مین ہے جو پروگرام کرتے ہیں, تو بس انہیں کی باتیں سن سن کے وہ دماغ میں بعض باتیں جو بہت سرکولیٹ کرتی ہیں نا, پھر انسان آٹومیٹیکلی ان کو دہرا بھی دیا کرتا ہوتا ہے. تو الحبیب ٹریولز کا میں ذکر کرنا چاہتی ہوں. اگر آپ کو کاؤنسلیٹ آف پاکستان سے کسی قسم کا کام ہے نا تو ڈونٹ گو, ٹھیک. آپ ریسپیکٹفلی اپنا کام کو کرائیں. اس میں پاسپورٹ بنوانا بھی ہو سکتا ہے, اس میں آپ کا ویزا لگوانا بھی ہو سکتا ہے, اس میں اٹیسٹیشن آف ڈاکیومینٹس بھی ہو سکتی ہے, اس میں نائکوپ کا بننا بھی ہو سکتا ہے. اینڈ واٹ اے ونڈرفل ٹیم آف پیپل ایٹ الحبیب ٹریولز, and it's very reasonable, more than what you and I will spend as my time. جب میں کاؤنسلیٹ ایک دفعہ ڈراپ کرنے جاؤں گی, ایک دفعہ لینے کے لیے جاؤں گی, میری آپ سے ریکویسٹ ہے الحبیب ٹریولس کو آپ رابطہ کر لیجیے گا. بہت شکریہ الحبیب ٹریولس کا, اور اب آپ لوگوں کا ساتھ, آپ لوگوں کی سپورٹ جو ہے ڈیفینیٹلی ان کو بھی اسٹرینتھن کرے گی اور پروگرام کو بھی ہمیں بہتر طور پہ پیش کرنے میں قابل کر سکے گی. الحبیب ٹریولس رحمان کون سی ہے, مارکم مسجد کے بالکل برابر میں ڈینیسن روڈ پہ یہ موجود ہوتے ہیں الحبیب ٹریول. اچھا شکایت وکایت تو آپ میری رام سے ہی لگا دیا کرتے ہوتے ہیں, مگر پلیز ان کو یہ بھی بتائیے گا کہ میں نے کتنے پیارے طریقے سے آپ کو الحبیب ٹریولس کے بارے میں بتایا, ٹھیک ہے. الحبیب ٹریولس 9055547786, یہاں الحبیب ٹریولس بھی ہے, الحبیب گروسرز بھی ہے. مسجد میں نماز ادا کیجیے گا. مسجد مجھے پتا چلا مارکم مسجد میں نماز کی بڑی کمال کی روٹین ہے, ایوری سیٹرڈے سنڈے جتنے مارکم والے ہیں جوائن مارکم مسجد. اب میں مارکم مسجد نے تو مجھے کبھی ایڈ دی ہی نہیں ہے, مگر مظفر علی مارکم مسجد کو بہت کور کیا کرتے تھے. مارکم مسجد کا مجھے پتہ چلا ہے کہ فجر کے وقت جو لوگ نمازی جاتے ہیں نا, اسپیشلی ویکینڈ کے اوپر, آپ اپنی نیٹورکنگ بھی کر سکتے ہیں, اٹس اے گریٹ پروگرام. تو فجر کے وقت وہ جاتے ہیں, پھر اس کے بعد وہاں پہ اپنا قرآن پاک پڑھا, ایک گروپ درس ہوتا ہے, اور درس ہونے کے بعد پھر بڑا کمال کا بریک فاسٹ ہوتا ہے, نہیں پھر اس کے بعد اشراق کی نماز ہوتی ہے, اور اشراق کی نماز کے بعد بریک فاسٹ ہوتا ہے, جس میں آپ امیجن کیجئے گا یہ جو نیٹورکنگ ہے دیٹ میکس اے ہیوج ڈفرنس مارکم مسجد میں. مارکم مسجد کی تو میں بات نہیں کر رہی, میں تو بات کرتی الحبیب کی, تو وہاں شہزاد بھائی بھی ہوا کرتے ہیں, ٹھیک ہے. اچھا جی, آج کے پروگرام میں جو ہم نے آپ کے ساتھ شیئر کرنا ہے, ابھی ہم بات کر رہے ہیں آپ سے 3:30, بولو جی 7 منٹ ٹائم گزرنے کا پتہ ہی نہیں لگتا. ہاں نا, جب مجھے موت پڑی ہوتی ہے تب ٹائم گزرتا نہیں, اور جب بزی اسکیڈول ہوتا ہے تو ایسے ٹائم گزر جاتا ہے. آپ کے ساتھ بھی ہوتا ہوگا. 3:30 میں ابھی جناب شاہین صاحبائی صاحب میرے ساتھ ہوں گے. یو ول بی سرپرائز کہ وائی شاہین صاحبائی صاحب آج 3:30 پہ شاہین صاحبائی ہوں گے. تھرسڈے کو 3:30 پہ میرے ساتھ ہوں گے کنن انعام صاحب ہوں گے. ویری امپورٹنٹ تھنگس کمنگ اپ جن کے بارے میں ہم سپرفیشلی جو چیزیں دیکھ رہے ہیں الارمنگ تھنگس ہم آپ کے ساتھ شیئر کریں گے. دیٹ از آن تھرسڈے ان شاء اللہ 3:30 پہ. آج شاہین سہبائی صاحب جو میرے ساتھ ہیں, کل جنرل فیض چشتی سے متعلق جو ایکس آرمی آفیسرز ہیں, اور یہ سب سے بڑی آرگنائزیشن ہے آرمی آفیسرز کی جو تینوں ڈپارٹمنٹ سے بری بحری اور فضائی جو ہماری افواج ہیں ان کے ایکس آفیسرز ہیں. تقریباً 40 لاکھ کے قریب اس کے ممبرز ہیں اراؤنڈ دا ورلڈ جو ریٹائرڈ آفیسرز ہیں. انہوں نے جو اپنی ریزرویشن, دس از ایگزیکٹلی وہی انہوں نے کہا جو لیفٹیننٹ جنرل بلال نے جو کہا تھا, آلموسٹ وہی چیز ہی ہے. دیر آر ویری مینی ادر تھنگز ان دا پائپ لائن, جس میں ایک پائپ لائن میں جو چیز ہے وہ یہ ہے کہ جنرل فیض جو ہیں, جنرل فیض کا بھی زمینوں کا جو کاروبار ہے الٹیمیٹلی آئی ایس پی آر نے کہا ہے کہ اس کی بھی انویسٹیگیشن ہونی چاہیے. اس کے لیے یہ لیفٹیننٹ جنرل فیض نیت کی میں بات کر رہی ہوں, اور اس انویسٹیگیشن کے لیے ایک میجر جنرل ہیں جن کے ذمے یہ انویسٹیگیشن کی جو فرسٹ پارٹ ہے وہ ہوا ہے, اور ویری مینی تھنگز آر گوئنگ آن ان سائڈ. تو بہت سارے عجیب و غریب فیکٹس ہیں جو ظاہر ہے آرمی اپنے آفیسرز کا محاسبہ خود کرتی ہے. دے ڈونٹ وانٹ دیز تھنگز ٹو گو, بٹ ایٹ لیسٹ ہونا تو چاہیے. وی آر آلسو ٹرائنگ ٹو گیٹ ہولڈ آف سعد رفیق صاحب. سعد رفیق صاحب نے جو اب ایک بیان دیا ہے, ان کی جو ریزرویشنز ہیں ان کے بارے میں ہم ان سے بات کرنا چاہیں گے. لیٹس سی کہ وین اینڈ ہاؤ یہ پروگرام بھی ہم ویژولاز کر سکتے ہیں. سعد رفیق صاحب نے جو اپنا ریسنٹ یہ پریس کانفرنس کی ہے جس میں انہوں نے یہ کہا ہے کہ دیر مسٹ بی, اب وہاں پہ اگر کوئی بھی پارٹی کا لیڈر یہ کہتا ہے جی نہیں میں نے فلاں بندے کے ساتھ نہیں بیٹھنا کیونکہ میں چوروں کے ساتھ کام ہی نہیں کرنا چاہتی, چور ہیں یا سعد ہیں تو ہم پاکستانی نہ سارے کے سارے, وی کین ناٹ ڈائیورس ایچ ادر. تو سعد رفیق نے جو یہ بات کہی ہے, انہوں نے یہ کہا ہے کہ یہ جو انٹرفیئرنس ہے ان ٹو دی پالیٹکس دیٹ از انفیئر. اور آپ اس کو دیکھیے گا, میں کوشش کروں گی وہی فیکٹس ان کے ساتھ آپ کے ساتھ شیئر کروں. بہرحال دیز آر دا فیو تھنگز ان دا پائپ لائن, لیٹس سی کہ کس طرح ہم ان کو ویژولاز کر سکتے ہیں. پاکستان کے آج جو میرے ساتھ ہوں گے شاہین سہبائی صاحب, اس میں مین ہمارا جو ٹاپک ہوگا وہ یہی ہوگا کہ جنرل فیض علی چشتی صاحب نے یہ کہا ہے کہ فوج کی عزت اگر آج کم ہے تو اس کی بہت ساری وجوہات ہیں. بہت کلیئر ورڈز میں انہوں نے یہ پیغام دیا. دس از ایگزیکٹلی واٹ لیفٹیننٹ جنرل بلال جو ہیں انہوں نے پیغام دیا تھا. مگر انہوں نے کہا کہ پاکستان کی فوج کی تضحیک نہیں کرنا چاہیے آپ کو, مگر اگر فوج نے آج بھی اپنی غلطیوں کو ریئلائز نہ کیا تو اٹ ول بی ویری بیڈ. یہاں سے میں آپ کو ظاہر ہے پاکستان میں اس وقت وزٹ کر رہے ہیں, ایران کے جو پریزیڈنٹ ہیں وہ پاکستان کی وزٹ کر رہے ہیں, جنہوں نے مختلف سطحوں کے اوپر ملاقاتیں کی. انہوں نے پرائم منسٹر سے بھی ملے گی, چیف منسٹر آف پنجاب سے بھی انہوں نے ملاقات کی, جناب محسن نقوی صاحب انٹیریئر جو ہمارے منسٹر ہیں ان سے بھی ملاقات کی. مگر اس ملاقات کی بیک گراؤنڈ کیا ہے میں وہ بھی آپ کے ساتھ ضرور ڈسکس کرنا چاہتی ہوں. بہت شکریہ. یہ بھی اندرونی حقائق جو میرے تک پہنچے اسی کی گراؤنڈ کے اوپر یہ ملاقات کی وجوہات میں شیئر کروں گی. ایکچولی جناب ایوب خان کے دور میں آئی بلیو اٹ واز 65-71 کی وار تھی, نہیں 65-71 کی وار نہیں, یہ جناب بھٹو صاحب جاتے ہیں, ایوب خان کا دور تھا اور پاکستان کی 65 کی وار ہی ہوئی تھی جو کہ ایوب خان کے دور میں ہوئی تھی. اور اس وار میں جو ہوا تھا بھٹو صاحب جاتے ہیں اور ڈر یہ تھا کہ تب بھی تھوڑی رفٹس چل رہی تھی, حالانکہ میں نے تو ہمیشہ ساری زندگی آئی تھنک غلط تاریخ شاید پڑھی, آر سی ڈی کے بارے میں پڑھا, ایران ترکی اور پاکستان کے تعلقات بہت اچھے تھے, مگر یہ تعلقات ہم مشکل کے دوراہے میں سے بھی, مشکل دور میں سے بھی گزرے. اور اس مشکل دور میں جب یہ 65 کی وار ہوتی ہے تو اس میں ڈر تھا کہ ادھر سے اس محاذ کے اوپر ہم انڈیا کے ساتھ اگر انگیج ہیں تو پیچھے سے کہیں اور سے حملہ نہ آ جائے, کیونکہ ہندوستان کے اور ایران کے تعلقات ہمیشہ 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 بہت اچھے رہے. تو ایوب خان صاحب نے بھٹو صاحب کو تب بھیجا تھا, انہوں نے میں نے تو شیراج جی بھی کو کال ہی نہیں کیا. اچھا ایوب خان صاحب نے جناب بھٹو صاحب کو بھیجا تھا. بھٹو صاحب آف کورس آپ کو پتا ہی ہے ان کی بیگم صاحبہ جناب نصرت بھٹو کا تعلق کہاں سے ہے, ایران سے ان کا تعلق ہے. تو بھٹو صاحب اپنی ٹیبل ٹاک میں بھی ماشاء اللہ واٹ اے ونڈرفل لیڈر پاکستان ہیڈ. بہرحال ہم نے اس کی بھی اگر قدر کی یا نہیں کی وہ تو بات کی بات ہے. تو بھٹو صاحب نے اللہ بھلا کرے جب وہ جاتے ہیں ایریا میں 1965 کی وار تھی تو ایران کا جھکاؤ جو تھا نا وہ انڈیا کی طرف تھا. بہرحال صورتحال بڑی خوفناک تھی. ایوب خان صاحب کو پتا تھا کہ بھٹو صاحب کو ٹیبل ٹاک میں کوئی بھی ہرا نہیں سکتا. واٹ اے ونڈرفل نیگوشیٹر ہی واز. اگین میری اور آپ کی رائے میں اختلاف ہو سکتا ہے, بٹ آئی ایم ٹیلنگ یو دی ہسٹورک فیکٹس. بہرحال یہی ڈر تھا کہ ایک طرف ہم انڈیا کے ساتھ انگیج ہو جائیں, پیچھے سے اگر ایران بھی اس طرف سے چل پڑتا ہے تو پھر کیا ہوگا. بھٹو صاحب وہاں جاتے ہیں, اس زمانے میں شاہ ایران کی رول کر رہے تھے وہاں پہ, اور انہوں نے ایوب خان نے بھٹو صاحب کو کہا کہ جس طرح بھی ہے ان کو راضی کرنے کی کوشش کرو. بہرحال آپ کو دیکھیں کہ ایران عراق یہ ایک آئل بیلٹ کے اوپر واقع ہے یہ پورا کا پورا, اور یہ آئل بیلٹ یہیں پہ آ کے ختم نہیں ہو جاتی. انڈر ایران زمین کا تمام حصہ ملا, اٹ گوز انڈر پاکستان ایز ویل. اور زمین کے اندر جتنے بھی لیکوڈ مٹیریلز ہیں اگر ایک جگہ سے اس کی ایکسٹریکشن ہو رہی ہو تو لیکوڈ کا بہاؤ اس پریشر کی طرف ہوتا ہے, یعنی ادھر کا تیل بھی اس طرف کو جاتا ہے. تو بہرحال کہتے ہیں کہ شاہ ایران سے جب انہوں نے بھٹو صاحب نے اپنی ٹیبل ٹاک کی تو انہوں نے سندھ کا علاقہ وہی جو ایران سے ملک کا آگے علاقہ ہے, انہوں نے شاہ ایران نے دو شرائط پیش کی تھی. پہلی شرط یہ تھی کہ جو سندھ کا علاقہ ہے ڈسپیوٹیڈ ایریا تھا, تو انہوں نے کہا کہ سندھ کا علاقہ جو ہے نا وہ ایران کے حوالے کر دیا جائے. الٹیمیٹلی یہ وہ علاقہ ہے جیسے آپ کڈک کا ذکر کرتے ہیں بلوچستان میں, تو سندھ کا علاقہ بھی وہاں جب کاپر کے ذخائر بہت زیادہ تھے, اور اس کے علاوہ اور بھی مزید قیمتی معدنیات بھی وہاں پر موجود تھی. تو کہتے ہیں شاہ ایران نے اس جگہ پہ نشان لگایا کہ یہ سندھ کا علاقہ جو ہے نا ٹھیک ہے ہم آپ کے ساتھ گڈ ٹرمز میں آ جاتے ہیں, مگر یہ سندھ کا علاقہ ہے یہ آپ ایران کے حوالے کر دیں. بھٹو صاحب نے کہا جی حضور آپ کا ہوا. ٹھیک, اب دوسری شرط ان کی جو تھی انہوں نے یہ کہا تھے کہ بلوچستان ایران کے ساتھ بلوچستان کی سرحد نکلتی ہے کہ بلوچستان کے علاقے سے پاکستان تیل کو نہیں نکالے گا. ٹھیک ہے, مگر اب یہاں پر جو بات آئی کہ بلوچستان سے ملحقہ جو ایران کا علاقہ ہے بلوچستان کے اس علاقے سے پاکستان تیل نہیں نکالے گا, مگر بلوچستان سے ملحقہ جو ایران کا علاقہ ہے ایران کے پاس آپشن رہے گی کہ وہ وہاں سے آئل ایکسٹریکٹ کر سکتا ہے. بھٹو صاحب نے کہا ٹھیک ہے, اور آپ کو بتائیے جب معاہدے ہوا کرتے ہیں تو ریٹرن کانٹریکٹس ہوا کرتے ہیں, یہ 30 سال تک کا معاہدہ طے پایا تھا. بہرحال پاکستان نے اگلے 30 سال 65 سے لے کے 75 85 95 تک پاکستان نے وہاں سے تیل نہیں نکالا, اور ایران اس جگہ سے تیل نکالتا رہا, جس کی وجہ سے جو زمین میں اب جیسے آپ پرندے اگر ہوا میں اڑتے ہیں تو یہ تو نہیں کہ بھئی ایران اور پاکستان کی سرحد ہے انڈیا پاکستان کی سرحد ہے تو کبوتر ادھر سے اڑ کے ادھر نہیں جا سکتا, ادھر سے اڑ کے کبوتر ادھر نہیں آ سکتا. وہ تو آج پرائم منسٹر ٹروڈو نے بھی کہا ہے کہ دا ورلڈ از ویری پولرائزڈ, ایوری ویئر ورلڈ از پولرائزڈ. تو بہرحال اب وہ کہتے ہیں کہ 30 سال تک یعنی 65 سے لے کے 95 تک ایران نے اپنے علاقے سے تیل نکالا, پاکستان نے کیونکہ ڈاکیومنٹ سائن کیا ہوا تھا تو پاکستان نے تیل نہیں. 95 کا وہ دور تھا جب محترمہ 30 سال کا معاہدہ تھا اور 30 سال کے بعد اس نے نال اینڈ وائٹ ہو جانا تھا. 95 کا وہ پیریڈ تھا جس میں محترمہ بے نظیر بھٹو صاحبہ جو تھی پاکستان کی پرائم منسٹر تھی. اگین اب نوٹ کیجئے گا کہ ان 30 سال میں پھر ایران کا سربراہ کوئی پاکستان نہیں آتا, مگر 30 سال کے بعد 1995 میں معذرت کی خاص کاروں ایران کے سربراہ وہ کہتے 30 سال بعد 1995 میں اس وقت کے ایران کے صدر ہاشمی رفنچانی جو تھے نا وہ پاکستان تشریف لے گئے. دس واز دا ٹائم آف 1995, اور محترمہ بے نظیر بھٹو صاحبہ جو تھی واز دا پرائم منسٹر آف پاکستان. اگین ان کے والد صاحب کا بھٹو صاحب کا لکھا ہوا معاہدہ جو ہے وہ ریوائز ہوتا ہے اور 30 سال کے لیے اس کو دوبارہ سائن کر لیا جاتا ہے. تو دس معاہدہ از ان افیکٹ 2025 تک, ان افیکٹ ہے 30 سال کے لیے, 95 2005 2015 اور 2025 تک یہ معاہدہ جو ہے نا وہ قابل عمل ہے. یعنی اچھا اب کیا ہوا کہ اگین گورنمنٹ چینج ہوتی ہے, آپ کو پتہ ہی ہے جیو پالیٹکس کی جو بات ہوتی ہے. اب گو کہ اس معاہدے کو ریوائز ہونا ہے 2025 میں, پاکستان اس کو ریوائز کرتا ہے یا نہیں کرتا واللہ اعلم بالصواب, مگر ایران کی پریزیڈنٹ جو ہیں جناب رئیسائی صاحب انہوں نے پاکستان وزٹ کیا. اگین اٹ از دا ٹائم جب کہ زرداری صاحب از پرائم پریزیڈنٹ آف پاکستان, سیم فیملی, اب وہ کہتے ہیں. اور مزے کی بات یہ ہے کہ صرف وہی نہیں, جو آپ کے جو انٹیریئر منسٹر ہیں از آلسو فرام ایران, آپ کو پتہ ہی ہے نقوی صاحب, کیا نام ہے اس کا, کیا نام, محسن نقوی صاحب, ان کے بھی ایران کے ساتھ ٹائز ہیں. ایران کے صدر جو ہیں وہ پاکستان آتے ہیں, انہوں نے جناب زرداری صاحب سے بھی ملاقات کی, پرائم منسٹر آف پاکستان سے بھی ملاقات کی, ہمارے انٹیریئر منسٹر سے بھی ملاقات کی, چیف منسٹر آف پاکستان سے بھی انہوں نے ملاقات, کیا ہمارے جو پنجاب کے وزیر اعلی ہیں محترمہ مریم نواز صاحبہ, ان سے بھی ملاقات کی. اب ایکچولی دا معاہدہ تو ایکچولی ریوائز ہونا ہے 2025 میں, مگر آف کورس اٹ از سیم کہ دے ڈیفینیٹلی وانٹیڈ ٹو ریوائز دی سیم تھنگ. لیٹس سی ہاؤ تھنگز انفولڈ. یہاں سے میں آپ کو ایک اور چیز کی طرف لے کے جانا چاہتی ہوں کہ پاکستان نے جو آئل کا اور یہ مجھے انٹیریئر انٹرنلی جو بھی نیوز ملی ہے جس کو میں آپ کے ساتھ شیئر کرتی ہوں اینی منٹ میرے ساتھ جناب, میں بہت احسان مند ہوں جناب شاہین صاحبائی صاحب کی, وہ بھی میرے ساتھ ہیں, مگر آئی بلیو سو وہ اس بات کو سن رہے ہیں. ریسنٹلی جو ایک خبر ملی ہے کہ امریکہ نے سینکشنز لگانے کا کہا ہے اور پاکستان نے ایران کے ساتھ معاہدہ کیا ہوا, اور میں نے ہمیشہ اسی بات پہ روئی کہ ریکوڈک کا معاہدہ آپ نے ایک گورنمنٹ نے کیا, آپ نے توڑ دیا, اس کے بعد پاکستان جس فائن میں سے گزرا ریکوڈک کا, آپ تمام کو پتا یہ ہمارے بھی نوٹس میں ہے, مگر اب یہ ایران کی جو پائپ لائن ہے, ایران اپنی سائٹ پہ کام مکمل کر بیٹھا مگر پاکستان سے معاملہ کھٹائی میں پڑا ہوا ہے. اور آج امریکہ نے واضح طور پر یہ کہہ دیا کہ پاکستان کے اوپر بھی سینکشنز لگ جائیں گی اگر پاکستان آئل لیتا ہے. اب مزے کی بات دیکھیے گا کہ ایران جو ہے وہ ایران سے تیل جو لوگ ہیں اپنے ذاتی مفادات کے لیے بلیک میں بھی ادھر سے ادھر لے کے آ رہے ہیں. دس از ویری انفارچونیٹ, مور دین انفارچونیٹ, مگر اب اس میں ڈر یا خوف یہ تھا کہ اگر پاکستان اپنی پائپ لائن کو نہیں مکمل کرتا یا اپنی سائڈ سے نہیں مکمل کرتا تو پاکستان ڈیفالٹر ہو جاتا ہے, ایران بھی پاکستان کو کورٹ میں لے جائے گا. اس کا انہوں نے جواب دیا کہ نہیں, اس کی بڑی سالڈ سی ریزن ہے کہ ڈیو ٹو دا سینکشنز, امریکن سینکشنز کی وجہ سے, اینڈ ڈیفینیٹلی یہاں پریزیڈنٹ آف ایران جب پاکستان میں آئے ہیں تو ان سے یہ بات بھی گفتگو کے مراحل میں ہے. اس وقت میں آپ کی ملاقات کروانے لگی ہوں جناب شاہین صاحبائی سے, اور ہمارا آج کا ٹاپک ہوگا کل کی بات چیت کے اوپر جو جنرل فیض علی چشتی صاحب نے جو بات چیت کی ہے. مگر اسٹے ٹیون, تھرسڈے کو میرے ساتھ کرنل انعام ہوں گے جس میں ہم آپ کے ساتھ وہ چیزیں ریویل کریں گے جو شاید ہم کو نظر نہیں آ رہی. اور آپ کو پتا ہے کرنل, آج پاکستان کے جو تارڑ صاحب ہیں انہوں نے بھی گم ہونے والے لوگوں کے بارے میں بہت اسٹرانگ بیان دے دیا. انہوں نے کہا اچھا شاید ایجنسیاں اس میں شامل ہیں, شاید کیا فار شیور ایجنسیاں اس میں شامل ہیں, اور بہت ساری چیزوں کو ریویل کریں گے جناب کرنل انعام صاحب. قابل احترام جناب شاہین صاحبائی صاحب میرے ساتھ, میں بہت شکر گزار ہوں ان کی کہ آپ نے ہماری ریکویسٹ کو ایکسیپٹ کیا. شاہین صاحبائی صاحب بہت شکریہ, اور
شکریہ آپ کا, اور السلام علیکم آپ کے ویورز کا, اور آپ کا بہت شکریہ اور سلام سب کو.
میرا دل چاہتا تھا کہ آپ وہ یلو والی شرٹ پہن کے لگے آتے ہیں. ماشاءاللہ یو آر لوکنگ سو گڈ. اور ایک چیز جس کا آپ کو بھی بالکل اندازہ ہے کہ لوگ آپ کو سننا چاہتے ہیں, لوگ آپ کو دیکھنا چاہتے ہیں.
بہت شکریہ ان کا, بہت کرم. سب سیدھی بات کرنی چاہیے, سیدھی بات کو میرا خیال ہے جو بھی کرے
اپریشیٹ کیا جاتا ہے. سر کل کا جو ایک معاملہ ہے, اور جو 265th کور کانفرنس ہوئی تھی جس میں چیف آف آرمی اسٹاف بھی موجود تھے, جنرل لیفٹیننٹ جنرل بلال جو ہیں انہوں نے جو بات کہی تھی جس کو بڑا مائنڈ بھی کیا گیا.
ہم نے بات کی تھی, آپ نے بتایا تھا
اسی پہ, میں اسی پہ آج بات, جی آج اسی پہ ہی میں بات کرنا چاہ رہی تھی آپ سے کہ وہ تو ریزائن کیے, اور انہوں نے ایگزیکٹلی جو انہوں نے کہا تھا ये कल इंटरनेशनल मीडिया ने इसको कवर भी किया है और उन्होंने जनरल फैज अली चिश्ती कहते हैं कि पाकिस्तान फौज की अगर बदनामी हो रही है मैं कोस्ट को कोट अनकोट्स में कि फौज की इज्जत अगर कम होने की वजह फौज के गलत फैसले हैं। और ये वो इदारा है जिसमें एक्स सर्विस मैन अराउंड 40 लाख के करीब इस इदारे में है एंड इट वॉज अ वेरी क्लियर मैसेज। इसके बारे में आप कुछ फरमाना चाहेंगे?
देखिए जो फौज जो कुछ कर रही है और जो सही काम दूसरों को करना चाहिए वो उनको नहीं करने देती और जो खुद करती है वो गलत करती है। उसमें आपने ये जनरल किसी साहब का बताया वो भी ठीक है। जो हमने आपसे जो पिछली दफा बात हुई थी वो मैंने भी बात की, जो रिकॉर्डिंग पे इन्होंने सऊदी अरब से किया है वो भी एक बहुत बड़ा इश्यू है। वो फौज ही कर रही है और वो दूसरों को नहीं करने देती और उसका जिम्मेदारी जो है ना वो फिर पता नहीं कितने साल हमें भुगतनी पड़ेगी। तो असल तो मसला यही है कि जी आपने एक नमूना डमी हुकूमत बना के खड़ी कर दी है अपने लोगों को दिखाने के लिए और दुनिया को दिखाने के लिए, IMF को दिखाने के लिए, और असली काम जो है वो सारा 2 नंबर नीचे हो रहा है और वो इस हुकूमत की हिम्मत नहीं है कि वो पूछ सके, वो कोई फैसला कर सके, वो कोई उसको रोक सके या इवन पूछ भी सके, वो कोई सवाल भी नहीं कर सकते बेचारे। तो प्रॉब्लम तो यही है सबसे बड़ा और इसी को हल करना है। पार्लियामेंट हो या जो भी हो, ये पॉलिटिशियंस का काम है। पॉलिटिशियंस को आपस में उन्होंने इतना लड़ाया हुआ है कि जी वो इमरान खान से सारे डर के मारे फौज के नीचे चले गए। ये है आप उन सोच रहे जी वो आपस में लड़ रहे हैं और फौज जो है मजे कर रही है और जितना नुकसान हो सकता है वो भी पहुंचा रही है, फायदे जिसको मिल रहे हैं वो भी आप देख लें। सबको पता है कि कौन कौन जो भी जनरल उतरता है, मुझे एक बात बता दें, जो जनरल उतरता है पहले अपना इंतजाम बाहर करता है, उसके बाद थोड़े दिन के लिए मुल्क में आता है। अगर वो भी पंजाब वाफिक हो, उनके फौजी कंट्रोल में है और उनको पता हो जैसे मुशर्रफ साहब थे, वो नहीं आए बाहर, सारी उम्र बैठे रहे। जो बाकी और लोग जो है वो भी सब बाहर जाके बैठ जाते हैं, सब का इंतजाम पूरा है। जिस दिन उन्हें पता लगेगा कि जी फौज की गिरफ्त कमजोर हो रही है भाग जाएंगे, फिर उनको कोई फर्क नहीं पड़ता।
सर मैं अभी जो ये बहुत बड़ी बात है, 2-3 बातें, BBC ने इसको बड़े अच्छे तरीके से कवर भी किया था जिसमें जनरल अमजद शुएब के बारे में भी का जिक्र था कि द मैन लिव्ड हिज लाइफ फॉर आर्मी। आप सोचिएगा कि उनकी जुबान को बंद करने के लिए उनकी पेंशन को भी बंद किया। और ये जो एक्स सर्विस मैन सोसाइटी के बानी लेफ्टिनेंट जनरल रिटायर्ड फैज अली चिश्ती ने कहा है कि ये जो मुद्दत मुलाजमत में तौसी जो ली जाती है ये हकूकुल इबाद के भी खिलाफ है, जिसमें उन्होंने 2 लोगों का, परवेज मुशर्रफ साहब ने 9 साल की एक्सटेंशन उनकी चली थी मुख्तलिफ तरीके से, जैसे उन्होंने जो इशफाक परवेज कयानी के बारे में उन्होंने जिक्र किया, उन्होंने जनरल ये जो बाजवा साहब थे उनका जिक्र किया और उन्होंने कहा कि उन अफसरान के खिलाफ कार्रवाई होनी चाहिए। मैं इसको कोर्ट अन कोर्ट्स में आपके साथ शेयर करती हूं क्योंकि मैं कोई अपने पास से ऐड नहीं कर रही, और मैंने से जैसे आपने हमने लास्ट प्रोग्राम में शेयर किया था कि जिन अफसरों में, अब ये इस तरह की स्टेटमेंट्स आपको और भी सुनने के लिए मिलेंगी। उन्होंने कहा आईन के मुताबिक आर्मी चीफ की मुद्दत मुलाजिम 3 साल के लिए रखी गई है, कियानी उन्होंने भी ली और परवेज मुशर्रफ ने 9 साल की क्यादत ली, राहील शरीफ चाहते थे बट अल्टीमेटली नवाज शरीफ साहब उनको नहीं देना चाहते थे मगर उनको फिर बाहर मिल गया। उन्होंने कहा कि ये जो हमारी फौज को उन लोगों ने जिन्होंने एक्सटेंशंस ली हैं उनके खिलाफ एहतसाब करना चाहिए, कुछ फरमाएंगे इसके बारे में?
बिल्कुल सही फरमा रहे हैं वो। और सबसे बड़ी यानी वजह फौज में जो अनसर्टेनिटी है, जो ये अपना हुक्म चलाते हैं, वो यही है कि जी इनको पता है कि जी हमें 3 साल के लिए तो आ गए ताकत, अब हमें हटा नहीं सकते, वो हमें 6 साल की एक्सटेंशन मिल जाएगी, हम अगर वो भी ना मिली तो हम कुछ और चक्कर करके मुशर्रफ तरह 9 साल बैठे रहेंगे, तो वो फिर आके परमानेंट उनको सीट तो मिलती है। इसका जो हल जो है वो यही है कि जी 3 साल है ये, अगर इनको बहुत लंबा पीरियड चाहिए 1 साल और बढ़ा दें, आइन में बढ़ा दें कि जी 4 साल है उसके बाद, मगर एक्सटेंशन वक्सटेंशन कुछ नहीं होगी, 4 साल आप रह जाए, 3 साल ही रहें, जो भी अग्रीमेंट हो जाए, लेकिन ये खत्म होना चाहिए, इसका सर्टेनिटी होनी चाहिए। जैसा कि जजेस सुप्रीम कोर्ट के जजेस में है, ठीक है कोई खराब आ जाता है कोई अच्छा आ जाता है, सबको पता होता है कभी इसके 6 महीने रह गए, इसका 1 साल रह गया, ये हमने वक्त गुजारना है, इसके साथ गुजारा करना है और फिर आगे हम चलेंगे, ये चले जाएंगे। अब उनको देखा देखी जुडिशरी वाले भी कह रहे हैं कि अगर उनको मिल सकती है तो हमें क्यों नहीं मिल सकती, तो ये पूरा का पूरा माहौल और जो कह रहे ना दाल में कुछ कला, पूरी दाल को ये काला करना चाह रहे हैं पूरी की पूरी। तो बहुत सही उन्होंने पॉइंट आउट किया है कि जी ये एक इश्यू को खत्म करें, इसको नो एक्सटेंशन फॉर एनीबॉडी, ब्यूरोक्रेट हो चाहे फौजी हो चाहे जुडिशरी हो, किसी को नहीं मिलने चाहिए, अपने टर्न पूरी करे और जाए। और दूसरे लोग इंतजार कर रहे हैं वो भी पाकिस्तान की खिदमत करके आ रहे हैं नीचे से, बहुत लायक फायक लोग हैं, ऑनेस्ट लोग हैं, उनको क्यों नहीं मौका मिलना चाहिए। ये एक आदमी बैठ गया तो इसका मतलब है कि बैठ गया, तो सही बात है। और इस पे पूरे पॉलिटिशियंस को एग्री करने चाहिए, ये उनके फायदे में।
बहुत शुक्रिया सर, आपने जैसे इसका भी जिक्र किया उसमें उन्होंने कोट एंड कोट्स में ये लिया, उन्होंने कहा है कि एक्सटेंशन लेने और एक्सटेंशन देने वाले, जिसमें देने वाले पॉलिटिकल लीडर्स हैं, लेने वाले वो ऑफिसर्स जो उस पोजीशन पे पहुंच के लेते हैं, उनका दोनों को सजा मिलना चाहिए।
देने वालों को तो फिर भुगतना भी तो पड़ता है ना, भुगतते भी वही है, नुकसान भी उनको होता है, गालियां भी उनको पड़ती है, इलेक्शन में भी वो हारते हैं, क्योंकि दे तो देते हैं वो अपनी प्रेशर में आके, लेकिन फायदा फिर एक ही पार्टी का होता है ना, दूसरी पार्टी का कोई फायदा नहीं होता।
अच्छा सर, एक और चीज जो उन्होंने बड़ी अजीब सी की, मैं इससे आपकी इनसाइट लेना चाहती हूं, जनरल अब्दुल कयूम भी वहां पर मौजूद थे और आई बिलीव सो ये वो जनरल अब्दुल कयूम है जो एक जमाने में एंड वी हैड अ चांस टेकिंग हिम ऑन द एयर कपल ऑफ टाइम्स, स्टील मिल्स भी इनके पास आई थी और स्टील मिल्स ने तब बड़ा जब वाइल ही वाज इन सर्विस, मगर अब वो मुस्लिम लीग नून के साथ हैं। जनरल अब्दुल कयूम ने गिला किया कि हालिया बरसों में सी पैक से मुंसलिक 1500 साबिक फौजी अफसरान और एहलकारों को मुलाजिमतों से फारिग किया गया, एंड आई वाज सरप्राइज्ड कि किसने फारिग किया, वाज इट आर्मी, और अगर ये फरागत का उन्होंने जिक्र किया है तो इसके बारे में कुछ फरमाएंगे आप?
देखिये वो आर्मी के लोग थे ना, और अब पता नहीं कि आप रिटायर्ड लोगों की बात कर रहे हैं या इन सर्विस,
मेरा ख्याल है इन सर्विस एंड रिटायर्ड जो
तो फिर आर्मी वाले ही फायर करेंगे वो, तो यानी हो सकता है अब इसका प्रोसीजर कुछ भी हो, लेकिन आर्मी के अगर आर्मी चीफ और कोर कमांडर अगर चाहते हैं कि जी उनके ये ब्रिगेडियर ये मेजर जनरल नहीं हो निकल जाए, तो वो या तो खुद कर देंगे या वो गवर्नमेंट को लिख देंगे, डिफेंस मिनिस्ट्री को, जी इनको निकाल दो, उनकी हिम्मत नहीं है कि वो कहें नहीं, तो वो तो सारी जिम्मेदारी आर्मी और आर्मी चीफ की है।
सर एक और बड़ी अजीब सी बात जिसको मैं आपके साथ, जनाब मुजीबुर्रहमान शामी काबले कदर काबले एहतराम, मेरे लिए तमाम के तमाम हमारे सीनियर्स जो हैं बहुत रिस्पेक्टेबल हैं, जनाब मुजीबुर्रहमान शामी के रेफरेंस से एक इन्फॉर्मेशन मिलती है कि जनाब बाजवा साहब से इन पर्सन उनकी मुलाकात हुई और बाजवा साहब ने अपनी वालदा की कब्र की कसम खाई और उन्होंने ये लफ्ज कहा कि नवाज शरीफ को निकालने में मेरा कोई रोल नहीं है और मैंने रोल प्ले नहीं किया, दिस इज व्हाट ही टोल्ड हिम, वेयर एज अगर आप जनाब शौकत सिद्दीकी साहब की वो वीडियो सुने जो उन्होंने उस जमाने में प्रेस बार पे जाके उन्होंने वो एक प्रेस रिलीज की थी और उन्होंने खिताब किया था, वो बाकायदा रिकॉर्डिंग उसकी मौजूद है जिसमें उन्होंने कहा कि जनरल फैज मेरे पास आए, उन्होंने कहा कि नवाज शरीफ साहब के अगेंस्ट आपको ये फैसला लेना होगा और हर तरह से उनको मुल्जिम ठहराना होगा, तो जब इन्होंने थोड़ी चूनो चरा की तो उन्होंने कहा कि इस तरह तो मेरी 2 साल की मेहनत जाया हो जाएगी, तो बेसिकली जनाब फैज हमीद साहब वॉज नॉट द मैन हु वॉज डिसाइडिंग, चीफ ऑफ द आर्मी स्टाफ ऑफ द टाइम वॉज जनाब बाजवा साहब। तो व्हाट डू यू से कि आज अगर जनरल बाजवा साहब ये कहते हैं कि नवाज शरीफ साहब को असैसिनेशन करैक्टर असैसिनेशन में या उनके खिलाफ मुकदमात के जरिए उनको ना अहल कराने में मेरा रोल नहीं था और इट वॉज ही डिडंट इवन मेंशन उनको, वेयर एज जनाब शौकत सिद्दीकी साहब ने ओपनली इसके बारे में जिक्र भी किया था और फिर उनको निकाला भी गया था और अब उनको बहाल भी किया गया, तो फरमाएंगे कुछ इसके बारे में?
मैं तो ये कहूंगा जी बहुत देर की मेहरबान आते ये बातें जब वक्त तक करने की थी, मगर मुझे एक ये जो वीडियो शामी साहब ने जो फरमाया है और उन्होंने जो बयान, और मुझे हैरत इस बात पे हुई कि ये लोग गए थे इस शादी अटेंड करने के लिए, और ये जर्नलिस्ट भी गए थे और جنرل صاحب بھی وہاں آئے تھے. تو جیب پہ قرآن شریف لے کے مجھے آج تک سمجھ نہیں آئی کون اپنے ساتھ لے کے پھرتا ہے.
نہیں انہوں نے قسم کھائی ویسے, انہوں نے زبانی
شامی صاحب نے کہا کہ انہوں نے جیب سے قرآن شریف کی چھوٹی سی کاپی نکالی اور اس میں ہاتھ رکھ کے یہ سب باتیں کی. مجھے حیرانگی کہ یہ قرآن شریف لے کے ہر جگہ پھر رہے ہیں کہ جی کوئی مجھ سے پوچھے گا تو میں قرآن شریف پیچھے چھپ جاؤں گا.
ویری سیڈ.
یہ بعد میں جو ہے نا بہت دیر کی جسے کہہ رہے ہیں کہ جی اب آپ آ کے صفائیاں دے رہے ہیں اور یہ کر رہے ہیں وہ کر رہے ہیں, جب وقت تھا کرنے کا اس وقت آپ کو کھڑے ہونے چاہیے تھا اور صحیح ڈیسیزن لینے چاہیے. اس وقت تو آپ نے 6 سال لے لیے اور اس کے بعد آپ نے سب کچھ کر لیا اور جب فارغ ہو کے چلے گئے اب آپ اپنی صفائیاں پیش کر رہے ہیں. میں اس پہ پوری طرح بالکل بلیو نہیں کرتا. یہ جو لوگ آ کے بعد میں جھوٹ بولے یا جو بھی آپ اس کو کہیں غلط بیانی کر رہے ہیں, جھوٹ بول رہے ہیں, اپنی صفائیاں دے رہے ہیں.
صحیح سر. میں ایک چیز اور آپ سے یہاں پہ پوچھنا چاہتا ہوں. جی آواز کٹ رہی تھی. جی سر آپ کی آواز کٹ.
جو بھی فرمایا انہوں نے جو دیکھا ہوگا وہ کہہ دیا ہوگا. بالکل ٹھیک ہے.
میں سر یہاں پہ جب آپ سے بات کر رہی ہوں تو مجھے بے اختیار اسلام آباد ہائی کورٹ کا واقعہ جنرل شوکت سوری جو ہمارے جج تھے اسلام آباد کے جناب شوکت صدیقی صاحب, وہ آپ کو یاد ہوگا جیسے بھی ہم نے اس کو کور کیا کہ پھر ان کو فیض حمید صاحب کے بارے میں وہ آ کے بار میں ایک بار بولتے ہیں دوسری بار بولتے ہیں, اس کی پاداش میں ان کو سزا ملتی ہے اور پھر انہوں نے بیکاز ہی واز سچے تھے اپنے دل سے انہوں نے اس کیس کی پیروی کرتے رہے. الٹیمیٹلی اب جب ان کو ان سے وہ چارجز ختم کیے گئے اور ان کو بحال کیا گیا تو اس کے بعد 6 ججز کا لیٹر آ جاتا ہے عدالت میں. آج کل سر اسلام آباد ہائی کورٹ میں میں سوچ رہی تھی کہ ہمارے جو فائز عیسیٰ صاحب چیف جسٹس آف پاکستان ہیں, فائز عیسیٰ صاحب بڑی کرٹیکل پوزیشن میں ہیں اور عمران خان صاحب کے دور میں اپنے مقدمے کا سامنا کرتے رہے. اس مقدمے کی بھی پیروی تو کوئی اور کر رہا تھا مگر ظاہر ہے سامنے عمران خان صاحب کو رکھا ہوا تھا اور وہ ڈائریکٹ معاملہ تھا جناب باجوہ صاحب کا یا فیض حمید کا اور جناب فائز عیسیٰ صاحب کو آئی ڈونٹ نو کیا سزا دینا چاہ رہے تھے. مگر آج سر جب کورٹ میں یہ ہوا ہے اور انہوں نے کورٹ میں ان 6 ججز کے حوالے سے کہا ہے کہ اسلام آباد ہائی کورٹ کا اعلی عدلیہ میں مداخلت پر بطور ادارہ بھرپور رد عمل دینا اور انہوں نے کہا ہے کہ ہم عدالتی امور میں کسی کو بھی مداخلت کی اجازت نہیں دیں گے. اب یہاں یہ فیصلہ کرنے والے جناب عمر فاروق صاحب ہیں جو ہمارے ہیں, اگر میں کہیں عامر فاروق اگر میں کہیں غلط ہوں تو مجھے کریکٹ کر دیجئے گا. اور مجھے کل ہی اندرون کھاتے خبر ملی بڑی باوسوک ذرائع سے کہ عامر فاروق کی ہر طرح کی جو بیڈ ویڈیوز ہیں یا ان کو بلیک میل کرنے کی ویڈیوز کچھ لوگوں کے پاس موجود ہیں, تو اب کیا ہوگا اس کے بارے میں بھی کچھ فرما دیا جائے تو بہت اچھا.
دیکھیے یہ بات تو بالکل کلیئر ہے کہ یہ جو میٹنگ ہوئی ہے اسلام آباد ہائی کورٹ کے پورے فل کورٹ کی اور لاہور میں بھی شاید ہو رہی ہے اور شاید اسلام آباد سپریم کورٹ میں بھی شاید ہوگی.
جی سر.
ہو رہی ہے. یہ سب ہو رہا ہے انڈر پریشر کیونکہ ججز اب کھڑے ہو گئے اپنے رائٹ کے لیے اور نہیں کھڑے ہوں گے تو وہ بالکل مٹ مارے جائیں گے, ان کا پھر کوئی وقت نہیں رہے گی. وہ اپنے لیے اگر جسٹس نہیں لے سکتے اپنے لیے کوئی بات صحیح بات بھی نہیں کہہ سکتے اور منوا سکتے تو وہ دوسروں کو کیا انصاف دیں گے. تو یہ تو بات کلیئر ہوگی. اب ایک جو بات ہوئی ہے شروع وہ ان ججز کے کی کریکٹر اسیسینیشن شروع ہوئی ہے جس میں کہ پہلا جو میں نے دیکھا ہے بابا ستار صاحب جو 6 ججز میں سے میرے خیال میں بہت ہی اہم ان کا رول ہوگا. ان کے ساتھ میں نے بہت کام کیا, ہمارے ساتھ نیوز میں وہ بڑے اچھے کالم لکھتے تھے لیگل ایشوز پہ. وہ ان کے بارے میں کہا جا رہا ہے کہ جی یہ ان کی ڈوئل نیشنلٹی ہے اور انہوں نے ڈکلیئر نہیں کی یا انہوں نے بتائی نہیں یا وہ ابھی بھی ہے یا ختم ہو گئی کچھ پتا نہیں, لیکن یہ ایک کریکٹر اسیسینیشن ان کے خلاف چل رہی ہے. یہ اب ان کو میرے خیال کلیئر کرنا پڑے گا اور کر دیں گے وہ. میں پورا یقین ہے کہ بابر ستار صاحب کبھی کوئی ایک انلیگل کام اس طرح کا نہیں کر سکتے اتنے بڑے لیول پہ, جس کا ان کو پتا ہے کہ جی اگر وہ یہ کریں گے تو یہ اس کا بعد میں پھر معاملہ اگر کھلے گا تو پھر ان کو جواب دینا پڑے گا. مگر یہ لوگ اب जजेस को तो सब इकट्ठा इन्होंने कर दिया और वो सब मीटिंगें कर रहे हैं। और इनमें से मैं एक बात आपको बता दूं, कोई जज इस लेटर में जो लिखा गया है इसकी ये नहीं कह सकता कि जी हम इसको रिजेक्ट नहीं करते और इसको हम सपोर्ट करते हैं। सॉरी पैदा नहीं होता, जो जो कुछ कहा गया उसकी उन्होंने डिक्लेयर करना है कि जी हमें नामंजूर है, लेकिन खाली कहने से नहीं होता। उनको अपने एक्शन से साबित करना पड़ेगा कि जी हम इसको रिजेक्ट करते हैं, और जो जो प्रेशर आता है उसको वो रिजेक्ट करें प्रेशर को, क्योंकि किसी ने कहा है कि जी ये आप करेंगे, फैसला दे ये दे, उनको बोलते हैं नहीं हम नहीं देते, और उसके खिलाफ जो सही फैसला है वो दे। अगर ये शुरू हुआ तो फिर जजेस की और जुडिशरी की कोई रिस्पेक्ट बहाल होगी और कुछ लोग उन पर यकीन करेंगे। अगर बातें ये करते रहे, ऐलामिये करते रहे नशर और ये बस सबने मिलकर कर दिया और उसके बाद काम उसी तरह चलता रहे, गाड़ी उधर ही जाएगी जहां पहले जा रही थी, तो फिर इसका कोई फायदा नहीं।
बहुत शुक्रिया सर आपकी। मेरा लास्ट टॉपिक जो इस वक्त है, मैं बहुत एहसानमंद हूं कि मैंने आपको शॉर्ट नोटिस में रिक्वेस्ट की, क्योंकि वेरी मेनी कंसर्न्स जिनको हम एड्रेस करना चाहते थे, और इस वक्त आप टोरंटो की हवाओं में लाइव आपकी आवाज चल रही है। एक मैं छोटा सा वीडियो क्लिप दिखाना चाहती हूं, और मैं पहले आपसे पूछ लेती हूं, जनाब साद रफीक साहब की एक प्रेस कॉन्फ्रेंस है जिसको शायद आपको सुनने का मौका मिला हो, और साद रफीक साहब ने जिसमें इमरान खान साहब के दौर में जो पाकिस्तान का GDP गया उसके बारे में तذکرہ किया, उन्होंने शहबाज शरीफ के बारे में बड़ी तंग दिली का मुजाहरा किया कि उन्होंने कहा इन्होंने PDM-1 एंड PDM-2 एंड आई थिंक ही वांटेड टू से प्रोबेबली ही बैकस्टैब्ड जनाब नवाज शरीफ साहब, उसका उन्होंने जिक्र किया। तो आपको सुनने का मौका कोई मिला उसको कि नहीं सुनने को मिला?
जी मैंने कुछ उसके क्लिप देखे थे, वो बड़ी इनकलाबी बातें कर रहे हैं। ये जब मैंने देखा कि ये भी जब गुजर गया वक्त, जब दूध सारा गिर गया, तो अब आके आप उस पर शोर मचाएं। ये असल बात देखिए, इन आदमी करेक्टर वाला वो होता है जो जब वक्त हो, जब ज्यादती और जुल्म हो रहा हो, उस पर खड़ा होकर उसके खिलाफ खड़ा हो। अब बाद में जाके जो मर्जियां गए, वो हार गए, जीत गए, उनको निकाल दिया, उनकी कोई नहीं सुन रहा, गवर्नमेंट में नहीं है वो, नून लीग में नहीं है, पता नहीं कहाँ है नहीं है, और बातें अब वो पुरानी करें और ये गलत हुआ और ये सही हुआ, वो उससे कोई फायदा नहीं होता। यानी ये बादल खराब ये बिस्तार वाली कहानी है, ये जिसे कहते हैं ना वो फारसी का चेहरा, आजकल फारसी के ईरानी सदर साहब भी आए हुए हैं कि हर अच्छे नादा कुनद कुनद नादा, जो काम की नादान जो दाना आदमी करता है वो नादान भी करता है, मगर बाद खराबी है बिस्ती, वो बहुत सारी खराबी होने के बाद वो करता है। असल में ये
सही
वो यही सिचुएशन
बाद खराबी है बिस्तार। मैं सर अगर आपकी इजाजत हो तो विल टेक फ्यू मिनट्स, और मैं जनाब साद रफीक साहब का वो कथा थोड़ा सा आपके साथ शेयर करना चाहती हूँ। आप उनकी टोन को देखिएगा, एक्चुअली जो मुझे उसमें मैसेज नजर आया है कि एवरीबडी हैज टू सिट डाउन टुगेदर, कि ये जो डिरेलमेंट है इससे हम कैसे वापस निकल सकते हैं। आप इसको सुनिएगा, हम वापस आते हैं।
मैडम जब इन्होंने खुद ही इस गाड़ी को धक्का देकर उतारा है तो अब अपीलें करने से तो नहीं होता ना, आप मिलकर फिर गाड़ी को दोबारा पटरी पे चलाए, सुनाइए प्लीज। थैंक यू
सर, आप सुनिए इसको।
जैसा रहना चाहिए, इख्तलाफ होता है, हम बड़ी बड़ी सख्त बात करते हैं अपनी जमातों में, सुना भी जाता है, लेकिन जो मायार चाहिए वो मायार नहीं है। फिर नजरिया जरूरत वाले जजीज हैं, वो चार जाते हैं दो और आ जाते हैं, उनसे भी जान नहीं छूटती है। ऐसे ऐसे फैसले आते हैं कि इंसान सर पकड़ के बैठ जाता है, ऐसे ऐसे फैसले आते हैं जो मुल्क को अरबों डॉलर का टीका लग जाता है, उन्हें कोई नहीं पूछता, वो पवित्र है, उन्हें पूछा ही नहीं जा सकता, तौहीन लग जाएगी आपके ऊपर। अब तो वो वक्त आ गया कि लोग चाहते हैं कि उन पर तौहीन लगाई जाए, क्योंकि मुल्क की तौहीन तो ना की जाए, आइन और जमहूरियत की तौहीन तो ना की जाए। कोई अपने रिश्तेदारी की बुनियाद पर फैसले देता है, कोई अपने चैंबर की बुनियाद पर फैसले देता है, कोई अपनी जरूरत के ताबे फैसले देता है, ये कोई तरीका है? इस तरह चलते हैं मुल्क? 22 करोड़ का ये मुल्क है, न्यूक्लियर पावर है, तमाशा बनाया हुआ हमने, एक दूसरे से बदले पे बदला, बदले पे बदला, कितने बदले लेने हमने एक दूसरे के साथ, बदला तो पाकिस्तान के साथ ले रहे हैं। अंदाजा है कि इस वक्त मुल्क कहां खड़ा है, بالکل دیوالیاپن کے کنارے پہ چھوڑ گیا عمران خان، نعرے لگایا کرتا تھا اور کھوکھلے نعرے سے سارے.
مگر انہوں نے مگر انہوں نے آگے جا کے نا انہوں نے آگے
عمران خان کو تو پوچھا ہی جائے گا، ان کو بھی تو پوچھا جائے گا جنہوں نے فیصلے دیا عدالتوں میں بیٹھ کے جو پروجیکٹ عمران
انہوں نے نہیں نہیں انہوں نے آگے جا کے نا ایک اور اسی کا اگلا قطع ہے، اور اگلا قطع اس کا یہ ہے، اس میں انہوں نے بالکل انہوں نے بڑے کھلے لفظوں میں کہا، مگر انہوں نے آگے جا کے یہ بھی کہا ہے کہ عمران خان کے دور میں جی ڈی پی کہاں پہ پہنچا، اور شہباز شریف صاحب کی ٹھیک ٹھاک کلاس لی، میاں صاحب شہباز کو انہوں نے شہباز کے نام سے پکارا اور نواز شریف صاحب کو نواز شریف صاحب ہی کہا، مگر وہ یہی تھا کہ اگین وہی کہ بھائی چند لوگوں سے اپنے ذاتی مفادات اور پوزیشن اور فائدے لینے کے لیے کمپرومائز کیا شہباز شریف نے، اور انہوں نے اس کی بڑی لت لی.
میڈم ان کا نظریہ ضرورت کی یہ بات کر رہے تھے، ایک لائن میں میں کہہ دوں ختم کروں، انہوں نے نظریہ ضرورت کو یہ کریٹیسائز کر رہے ہیں، یہ نظریہ نصیحت جو انہوں نے بنایا ہوا ہے بعد از خرابی پسیار، یہ نظریہ نصیحت کہ آپ آ کے نصیحتیں کر رہے ہیں کہ جی یہ کریں وہ کریں، جب یہ کرنے کا ٹائم تھا تو آپ کدھر سے، یہ پوچھیں ان سے کوئی.
بہت شکریہ سر، بہت شکریہ. میں آج کے پروگرام کے شروع میں ایک بات کرتی چلی آ رہی تھی، میں بس وہ آخری سوال آپ کے ساتھ دہرانا چاہتی ہوں، اور جتنا آپ نے اس جرنلزم میں اپنی عمر کو کھپا دیا، میرے سے زیادہ آپ کی نالج ہوگی اس میں.